नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बाढ़ी पहिरोमा परि विभिन्न जिल्लामा 81 जनाको ज्यान गयो, 33 जना बेपत्ता, 37 जना घाइते। बाढ़ी प्रभावितको उद्धार चल्दै।
बाढ़ी र पहिरो पीड़ितका लागि राहत संकलन गर्न सबैलाई आह्वान। एमाले राहत कोष बनायो। माओवादी र राजपाका सांसदले एक महिनाको तलब दिने।
विपदको आंकलन हुँदाहुँदै पनि पूर्व तयारी नभएकाले ठूलो क्षति। सचेत भएर आगामी दिनमा पूर्व तयारीमा लाग्नुपर्ने विज्ञको सुझाव।
बहस पनि गरौं, बनाऊ राम्रो समाचार बनाऊ, ताकि भोलिको जाने पुस्तालाई हामीले सुरक्षित बनाऊ, यो गर्नै पर्छ, नगरी हुँदैन।
अमेरिकी उच्च सरकारी अधिकारी दक्षिण कोरियामा उत्तर कोरियासँग युद्धको अवस्था निम्तन नदिन दक्षिणको आग्रह।
र काठमाडौँको चर्च बोइज युनाइटेडलाई पाथिभरा गोल्ड कप फुटबलको उपाधि।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङतर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरीतर्फ बीएससी एजी र बीबीएससी एण्ड एयर्स,
स्वास्थ्यतर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। शुक्रबारदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरोका कारण ज्यान गुमाउने 81 जना पुगेका छन्। गृह मन्त्रालय अन्तर्गतको आपतकालीन कार्य सञ्चालन केन्द्रका उपसचिव शंकर हरि आचार्यका अनुसार बाढ़ी पहिरोमा परेर अहिलेसम्म 33 जना बेपत्ता भएका छन्। बाढ़ीमा परेर घाइते हुने 37 जना छन्। बाढ़ीमा बेपत्ता भएका मोरङका 3 जनाको शव भारतको जोगबनी रेलवे स्टेशन सँगै भेटिएको छ। बाढ़ीमा परेर हराएका विराटनगर 14 20 वर्षका रोशन लुइटेल, विराटनगर 12 निश्चल घिमिरे र विराटनगर 13 मनोज कुमार पासवानको शव भेटिएको प्रहरीले जनाएको छ। उनीहरूको शव भेटिएसँगै मोरङमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 9 पुगेको छ। मोरङकै 6 बेपत्ता छन्।
बाढ़ीका कारण समस्यामा परेका विभिन्न ठाउँमा उद्धारको काम पनि चलिरहेको छ। नेपाली सेनाले विभिन्न ठाउँमा 5500 जना बाढ़ी पीड़ितको उद्धार गरेको जनाएको छ। 1100 जनालाई हेलिकप्टर मार्फत उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ। सेनाले रौतहटको गौरी इलाकामा हेलिकप्टरबाट 1200 किलो खाद्यान्न, औषधि, पानी लगायतका अत्यावश्यक सामग्री वितरण गरेको छ। बाँकेको फतेपुर र गंगापुर, झापाको सकडबारी, सुनसरीको भोक्राहा लगायत ठाउँमा पनि राहतका सामग्री पुर्याइएको नेपाली सेनाले जनाएको छ। बाढ़ी पीड़ितको उद्धारमा झण्डै 7500 सैनिक विभिन्न ठाउँमा परिचालन गरिएको छ। पाँचथर, सर्लाही, झापा, मोरङ, नवलपरासी, धनुषा, बाँके लगायतका जिल्लामा खटिएका टोलीले प्रभावितको उद्धार गर्नुका साथै मरेका चौपायाहरू समेत पूर्ने काम गरिरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय निर्देशनालयले जनाएको छ।
सरकारले बाढ़ी तथा पहिरो पीड़ितका लागि राहत संकलन गर्न सबैलाई आह्वान गरेको छ। आज गृह मन्त्रालयमा बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले पीड़ितका लागि उपलब्ध गराउने सामग्री दिन सर्वसाधारणलाई आग्रह गरेको छ। समितिले राहत सामग्री संकलनका लागि सहसचिव केदार न्यौपानेको संयोजकत्वमा समिति समेत बनाएको छ। उद्धार समितिले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ। आफू खुशी राहत वितरण गर्दा कतै धेरै थुप्रने र कतै नपुग्ने भन्दै समितिले एनजीओ आईएनजीओ अर्थात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था लगायतलाई राहत वितरण गर्न नदिने निर्णय गरेको संयोजक न्यौपानेले जानकारी दिनुभयो।
जुन सहयोगी हातहरू हुनुहुन्छ, दाताहरू हुन्छ, उहाँहरूले चाहिँ आफू खुसी राहत नबाँडेर जिल्लामा भएको जिल्ला दैवी प्रकोप उद्धार समितिसँग सम्पर्क गरेर उहाँहरूले भनेको ठाउँमा चाहिँ राहत वितरण गर्न सक्ने अवस्था छ। सजिलो सजिलो हुने ठाउँमा धेरै दाताहरू पुग्ने, सहयोगी हातहरू पुग्ने, अलिकति अप्ठ्यारो ठाउँमा, अलिकति टाढो ठाउँमा चाहिँ कुनै पनि नपुग्ने कारणले गर्दाखेरि अलिकति यो कसैले राहत बढी पाउने कसैले पाउने नपाउने अवस्थाहरू भएको कारणले गर्दाखेरि अहिले चाहिँ हामीले यो जुन प्रमुख जिल्ला अधिकारीको जुन समिति छ त्यसको जानकारी बिना कसैले पनि राहत संकलन गर्नु पनि हुँदैन, वितरण गर्नु पनि हुँदैन।
राहत सामग्री वा नगद उपलब्ध गराउन चाहने संघ संस्था तथा व्यक्तिहरूले 9851400011 सम्पर्क गरेर राहत दिन सक्नेछन्। काठमाडौँमा थापाथालीमा रहेको खाद्य संस्थान र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विश्व खाद्य कार्यक्रमको गोदाममा राहत सामग्री बुझाउन सकिनेछ। यस्तै बैठकले बाढ़ी पहिरोले क्षति गरेका ठाउँमा निजी र सरकारी सम्पत्तिको लगत 10 दिनभित्र संकलन गर्ने निर्णय पनि गरेको छ।
नेकपा एमाले बाढ़ी पहिरो पीड़ितलाई राहत तथा सहयोग उपलब्ध गराउन प्राकृतिक विपत्ति राहतको स्थापना गरेको छ। एमाले केन्द्रीय सचिवालयको आजको बैठकको निर्णय अनुसार कृषि विकास बैंक कालीमाटी शाखामा खाता खोलेर रकम संकलन थालिएको हो। एमाले बाढ़ी पहिरो र डुबानबाट ज्यान गुमाएका परिवारलाई 5,00,000 रूपियाँ सहयोग गर्न सरकार समक्ष माग गरेको छ। यस्तै माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपाका सबै सांसदले बाढ़ी पीड़ितका लागि 1 महिनाको तलब सहयोग गर्ने भएका छन्। दुवै पार्टीको आज बसेको आफ्नो बैठकले सांसदको 1 महिनाको तलब बाढ़ी पीड़ितलाई सहयोग गर्ने निर्णय गरेको हो। माओवादी केन्द्रका 81 र राजपाका 24 जना सांसद छन्। हिजो कांग्रेसका 207 जना सांसदले पनि 1 महिनाको तलब बाढ़ी पीड़ितलाई सहयोग गर्ने घोषणा गरेका थिए।
बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकार, सरकारी तथा गैर सरकारी संघ संस्थासँगै राजनैतिक दलहरूले पनि प्रयास गरिरहेका छन्। तराईमा आफ्नो सक्रियता देखाउन पनि दलहरू राहत तथा उद्धारमा जुटेका छन्। कुन दलले कहाँ के कस्तो सहयोग गरिरहेका छन् त? थप जानकारी सहित अर्जुन पोखरेल।
व्यक्तिगत पहल तथा संघ संस्था र दलहरूको तर्फबाट राहत संकलन तथा वितरणको काम भइरहेको छ। आज बिहानदेखि आकाश खुलेकोले पनि प्रभावित क्षेत्रमा जान केही सहज भएको छ। प्रदेश नम्बर 2 चुनाव आउन थालेकोले पनि सबैजसो दलले सिराहा, सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा लगायतका बाढ़ी प्रभावित जिल्लाहरूमा कार्यकर्तालाई खटाएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल लगायतका दलले बाढ़ी र डुबानमा परेकाहरूको उद्धार र राहत संकलनलाई तीव्रता दिएका छन्। यी दलका भातृ संगठनहरूले काठमाडौँका गल्ली गल्लीमा दाल, चामल, कपड़ा, तिरपाल लगायतका सामग्री संकलन गरिरहेका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसदहरूले 1 महिनाको तलब बाढ़ी पीड़ितलाई दिने निर्णय गरेका छन्। नेकपा एमालेका सांसद र पदाधिकारीले पनि 1 महिनाको तलब दिने भएका छन्। तरूण दल, नेपाल विद्यार्थी संगठन लगायतका संगठनलाई प्रभावित क्षेत्रमा जान निर्देशन दिइसकिएको बताउनुहुन्छ नेपाली काँग्रेसका नेता विश्व प्रकाश शर्मा।
आज नै म काठमाडौँबाट झापा आइपुगेको छु। आम नेपालीलाई परेको पीड़ाको सन्दर्भमा सबै नै एक ढंगले संगठित भएर लागौं, पार्टीका सबै पंक्तिलाई परिचालन गर्ने यस अभियानको लागि भन्ने पनि निर्धारण गरेको छ। र अहिले नेपाली काङ्ग्रेस पार्टीका भातृ संस्थाहरू पनि स्थानीय तहहरूमा मोबिलाइज भइरहेका छन्।
नेकपा एमाले प्रदेश नम्बर 2 केन्द्रमा राखेर कार्यकर्ता परिचालन गरेको छ। बाढ़ीले झापा, मोरङ, सुनसरीमा पनि ठूलो क्षति पुर्याएको छ। तर एमाले अनेरा सबयू, युवा संघ नेपाल, किसान संघ, ट्रेड युनियन महासंघ जीफन्ट लगायतका सक्रिय संगठनलाई सप्तरी, सिराहा, सर्लाही लगायतका जिल्लामा खटाउने निर्णय गरेको छ। एमालेका सचिव गोकर्ण विष्ट।
पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा प्रभावित प्रत्येक जिल्लाहरूमा कम्तीमा हरेक जिल्लाहरूमा 1,000 स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका छौँ।
यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि तराईमा भएको विपत्तिमा पार्टीले आर्थिक सहयोग गर्ने र उद्धार तथा राहतको लागि YCL अखिल क्रान्तिकारी लगायतका भातृ संगठन प्रभावित क्षेत्रमा खटाइसकेको छ। माओवादीले जिल्लाको समस्या जिल्ला कमिटीलाई नै धेरै थाहा भएको भन्दै जिल्ला कमिटीलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल
प्रभावित क्षेत्रका नेता कार्यकर्ताहरू त्यही ठाउँमा उद्धार र राहतमा लाग्ने भनेर निर्देशन दिएको छ र अनि त्यो क्षेत्रका सबै सांसदहरू जो हुनुहुन्छ आफ्नो गृह जिल्ला निर्वाचन क्षेत्रमा जाने र राहत र उद्धारमा लाग्ने भनेर पनि निर्णय गरेका
छन्। अरू दल उद्धार र राहत सामग्री लिएर तराई झरेपछि तराईलाई नै केन्द्रमा राखेर राजनीति गरेका राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक पार्टी लगायतका दल पनि राहत र उद्धारमा जुटेका छन्। आन्दोलनमा नागरिक उतार्न उस्काउने तर राहत र उद्धारमा चुप बसेको भन्दै आलोचना भएपछि तराई केन्द्रित दलहरूले आकस्मिक बैठक गरेर आफै पनि उद्धार र राहतमा खटिएका छन् भने तत्कालै उद्धार र राहतको लागि खट्न सरकारलाई बारम्बार आग्रह पनि गरिरहेका छन्। संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत
हाम्रो स्तरबाट एकदम हाम्रा चाहिँ जिल्ला स्तरका नेता कार्यकर्ताहरू केन्द्र स्तरका जुन जिल्लामा रहेका नेता कार्यकर्ताहरू एकदमै लागिसक्नु भएको छ र उहाँहरू एकदम प्रभावकारी किसिमले आफ्ना काम गरिराख्नु भएको।
डुबान र बाढीबाट 25,000 घर परिवार विस्थापित भएका छन्। उनीहरूलाई तत्कालै शरीर ढाक्ने एक सरो लुगा, दुई चार छाक खाना र टाउको लुकाउने छानोको आवश्यकता छ। सरकारले पनि सेना प्रहरी र कर्मचारी खटाएर उद्धार र राहतको काम गरिरहेको छ। सरकारको काममा दलहरूले पनि सहयोग गरिरहेका छन्। यसै गरी सबैले साथ र सहयोग बढाउने हो भने बाढी प्रभावितलाई ठूलो सहारा मिल्नेछ।
रिपोर्टपछि अब खबरको सिलसिला। जिल्ला समन्वय समिति बाजुराका निर्वाचित पदाधिकारीले पहिलो बैठकको भत्ता बाढ़ी पीड़ितलाई दिने भएका छन्। आज पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो बैठकको भत्ता बाढ़ी पीड़ितलाई दिने निर्णय गरेको समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले जानकारी दिनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा सहितको टोलीले विभिन्न ठाउँ पुगेर बाढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेको छ। बाढ़ी प्रभावितको अवस्था, राहत तथा पुनर्स्थापनाका लागि भइरहेको कामका बारेमा टोलीले स्थानीय प्रशासन संसदसँग जानकारी लिएको छ। प्रधानमन्त्री, गृहमन्त्री र रक्षा मन्त्रीको टोलीले नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढ़ी पीड़ितको अवस्थाका बारेमा जानकारी लिएको छ।
कोशीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको स्थानीय प्रशासनले स्पष्ट पारेको छ। कोशीको बाँध भत्किने खतरा रहेको हल्ला फैलिएपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका छन्। निरीक्षणमा गएका सरकारी अधिकारीका अनुसार कोशीको बाँध तथा स्परहरूमा कतै पनि कुनै क्षति नपुगेका कारण बाँध भत्किने स्थिति छैन। कोशी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव रहेमा सुनसरी र सप्तरीमा कुनै पनि खतरा नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो।
सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त MBBS कोर्स गराइरहेकोले MOE, TU, KU, PAHS पाटन तथा BPKHS धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-44-45-712-44-45-713।
बाढ़ी पहिरोको प्रकोपपछि आउन सक्ने महामारी तथा स्वास्थ्य समस्याबाट बच्नका लागि सचेत बनाऊ।
पानीलाई राम्ररी उमालेर क्लोरिन झोल वा ट्याब्लेट प्रयोग गरी शुद्ध पारेर पियौं।
खाने पानीको मुहान सफा गरी क्लोरिन वा ब्लिचिङ पाउडर हालेर शुद्धिकरण गरौं।
झाडा पखालाको प्रकोप अवधिभर सकभर काँचो खानेकुरा नखाऊ।
सामाजिक हितका लागि उज्यालोको अनुरोध।
खामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाऊ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब वर्षको वारेन्टीका साथ 14 साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम।
दिव्य एलईडी
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बाढ़ी पहिरोमा परि विभिन्न जिल्लामा 81 जनाको ज्यान गयो, 33 जना बेपत्ता, बाढ़ी तथा पहिरो पीड़ितका लागि राहत संकलन गर्न सबैलाई आह्वान लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। तीन दिन अघि नै पूर्वानुमान हुँदाहुँदै पनि तराईको बाढ़ी र डुबानको जोखिम रोक्न कुनै तयारी भएन। बाढ़ी पहिरो र डुबानले पिरोलेपछि मात्रै सरकार राहत र उद्धारमा जुटेको छ। विपदपछिको राहत र उद्धार त छँदैछ, तर यसअघि नै हुनुपर्ने सुरक्षित भौतिक संरचना, बलियो पूर्वाधार र आवश्यक सरसामग्रीको उचित बन्दोबस्तमा हरेक वर्ष कमजोरी नै खड्किने गरेको छ। मदन पौड्यालको सामग्री।
वर्षेनी तराईमा बाढ़ी र डुबानले वितण्डा मच्चाउने गरेको छ। पहाड़मा पहिरो र हिमालमा पनि हिमपात जस्ता प्रकोपको जोखिम उत्तिकै छ। नेपालमा भूकम्प, बाढ़ी, पहिरो, चट्याङ, आगलागी लगायतका डेढ दर्जन प्रकोपले मानवीय र भौतिक क्षति गर्दै आएका छन्। प्रकोपबाट धेरै क्षति हुनुमा विकास निर्माणदेखि मानवीय कारण नै मुख्य हो भन्नुहुन्छ भौगर्भिक प्रकोप विज्ञ श्रीकमल दुवेदी।
जथाभावी जहाँ पनि घर बनाउने, बस्ती विकास गर्ने, खोलालाई बाटो चाहियो नि खोलालाई पनि। अब हामीले चाहिँ खोला सुक्या छ के भएर भनेर त्यो बगरलाई चाहिँ नि अतिक्रमण गर्नु हुँदैन। अब बगर भनेको त उसको चाहिँ धेरै पानी परेको बेलामा चाहिने ठाउँ हो नि, होइन? धेरै पानी पर्यो त्यो बग्ने ठाउँ भएन र त्यसपछि कहाँ पस्यो त बस्तीमा पस्यो। एउटा यो प्राकृतिक कारणै भयो, एक प्रकारले नदीलाई हेपेको पनि हो। हामीले कतिपय ठाउँमा त्यस्ता पनि छन्, होइन? सबै ठाउँमा होइन होला।
बाढी र डुबानले आक्रान्त तराईमा यसपालि पनि पूर्व तयारीको अभाव खड्कियो। हरेक वर्ष विपद दोहोरिन्छ। आवश्यक तयारी न त स्थानीय स्तरमा भयो, न त सरकारी काम नै प्रभावकारी भए। नागरिक र सरकार दुवै तर्फबाट पूर्व तयारीमा पटक्कै ध्यान नपुग्दा फेरि पनि बाढ़ी र डुबानले नागरिकलाई दुःख दियो। प्रको विज्ञ दुवेदी।
त्यो एक प्रकारले त हामी त लथालिङ्ग अवस्थामा पुगेका छौँ, होइन? 50 सालमा बाढ़ी आयो, पछि पनि कतिपय ठूल्ठूला बाढ़ीहरू हामीले भोग्यौं, तर हामीले केही सिकेनौं कि भन्ने जस्तो पो देखियो त, होइन? र जब हामीले बिर्सिन्छौँ त्यो बेला ठ्याक्क, किनभने त्यो एकै समयमा अब आउँदैन भन्नेमा मान्छे पुगिसके आउँदो रहेछ, जे पाए त्यो गर्न थाल्छ, फेरि अनि डिजास्टर चाहिँ आउँदाखेरि आपत पर्यो, होइन? धेरै कुराहरू छन् हामीसँग भएका, स्रोत साधनका कमी होलान्, होइन? एउटा त के भन्छ, प्राथमिकीकरण पनि हामीले गर्न सकेनौँ होला। अब यो विपद व्यवस्थापन भनेको हाम्रो प्राथमिकतामा नि परेन कि, समाजको, देशको अथवा राज्यको भनौँ न, होइन, परेन कि? यी सबै कुराहरूको चाहिँ एउटा चाहिँ ऊ प्रतिबिम्ब हो त्यो सबै, अथवा यसको सम्मूल रूपमा चाहिँ त्यो आएको हो त्यो।
विपत्तिमा तत्काल राहत र उद्धार महत्वपूर्ण हो, तर समस्याको दीर्घकालीन समाधानका लागि योजनाबद्ध काम गर्नुपर्ने हुन्छ। यसरी दोहोरिरहने प्राकृतिक विपत्तिबाट जोगाउन जनचेतनादेखि सरकारी योजनाको आवश्यकता झनै खड्किएको छ भन्नुहुन्छ भौगर्भिक विज्ञ श्रीकमल दुवेदी।
सरकारीदेखि लिएर सबै तहमा हामीले चाहिँ यसलाई चाहिँ यो प्रकोप व्यवस्थापन भनेको हाम्रो लागि चाहिने कुरा हो, हामीले यसको पूर्व तयारी गर्नुपर्छ र कस्तो संरचना बनाउने यसबाट चाहिँ बहस पनि गरौँ, बनाऊ राम्रो संरचना बनाऊ, ताकि भोलिको चाहिँ पुस्तालाई हामीले सुरक्षित बनाऊ, यो गर्नै पर्छ, नगरी हुँदैन।
अब फेरि खबरकै सिलसिला। बाढ़ीले जलेश्वर कारागार जलमग्न हुँदा कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको छ। कारागार जलमग्न हुँदा 382 कैदीबन्दीले 3 दिनदेखि पानी समेत खान नपाएको गुनासो गरेका छन्। कारागारभित्र 6 फिटसम्म पानी जमेपछि कैदीबन्दी तथा सुरक्षाकर्मीले कारागारको छतमा बसेर ज्यान जोगाएका हुन्।
कैलालीको पूर्वी क्षेत्रमा आएको बाढ़ीले विस्थापित भएका परिवार राहत नपाउँदा समस्यामा परेका छन्। बस्नका लागि सुरक्षित ठाउँ तथा खानेकुराको व्यवस्था नहुँदा विस्थापित समस्यामा परेका हुन्। कैलालीका विस्थापित झण्डै 1350 परिवार मध्ये धेरैजना सड़कमै बस्न बाध्य छन्।
बर्दियाको बबई नदीमा आएको बाढ़ीका कारण जब्दी घाटमा निर्माण गरिएको पक्की पुल भत्किएको छ। हिजो बबई नदीमा आएको बाढ़ीका कारण पुल भत्किएको हो। पुल भत्किएपछि आवत जावतमा समस्या भएको छ। पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड़ेको थियो।
यसबीच 5 दिन यता सक्रिय मनसून आजदेखि कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ। मनसून कमजोर भएकाले हिजो अस्तिको तुलनामा आज निकै वर्षात कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसून कमजोर हुँदै गए पनि काठमाडौँ लगायत देशको पूर्वी भागका 1-2 ठाउँ तथा पश्चिमका धेरै ठाउँमा भने राति पनि मध्यम पानी पर्ने मौसमविद शान्ति कडेलले जानकारी दिनुभयो। मनसून बढ़ी सक्रिय भएसँगै अरब सागर र बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पछिल्ला 4 दिनमा देशभर ठूलो पानी परेको थियो। अहिले देशको पूर्वी भेगमा सामान्य बदली छ भने पश्चिममा बदलीसँगै वर्षात भइरहेको छ। काठमाडौँमा राति हल्का पानी पर्ने कणेलले बताउनुभयो। महाशाखाको पछिल्लो विवरण अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी भैरहवामा 179 मिलिमिटर पानी परेको छ।
रामेछापमा रणजोर खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरिएको छ। मन्थली नगरपालिका वडा नम्बर 1 अन्तर्गतको भैसेश्वरको मोटरेबल पक्की पुलदेखि तामाकोशी नदीसम्म रणजोर खोलामा तटबन्ध निर्माण गरिएको हो। खोलामा आउने बाढ़ीले वर्षेनी धेरै खेतीयोग्य जमिन कटान गर्ने गरेको थियो।
चीनको राज्य परिषदका उप प्रधानमन्त्री वाङ याङ नेपालको 4 दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको छ। उप प्रधानमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले स्वागत गर्नुभयो। सरकारको निमन्त्रणामा चिनिया प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका याङले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ। भारत र चीनबीच दोक्लम क्षेत्रमा बढ़िरहेको विवाद तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुन लागेका बेला चिनिया उच्च तहबाट भएको भ्रमणलाई महत्वका साथ हेरिएको छ। यस्तै चीनको राज्य परिषदका उप प्रधानमन्त्री याङले हनुमानढोका दरबारस्थित नौतल्ले दरबारको जीर्णोद्वारको शुभारम्भ गर्ने कार्यक्रम छ। नौतल्ले दरबार चीनको सहयोगमा जीर्णोद्वार हुन लागेको हो। नेपाल भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौताको कार्यान्वयन तथा आपसी हित र सहयोगका थप परियोजनाको सम्भाव्यताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, 7 बाटो तालचिखेल ललितपुर,
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, 7 बाटो तालचिखेल ललितपुर,
फोन 01-5151-387,
वेबसाइट www.nce.edu.
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
गुणस्तरीय प्राविधिक शिक्षा न्यूनतम शुल्कमा
सिटी विटीबाट सम्बन्धन प्राप्त एस डन बोस्को इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी ठेसो ललितपुरमा 3 वर्षे डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो।
जम्मा 3 वर्षको लागि शुल्क 185372 रुपियाँ।
फारम भर्ने अन्तिम मिति साउन 32 गते।
फोन 55-71-6-97, 98-60-48-97-39।
वेबसाइट www.donboscoinstitute.com।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अर्घखाँचीको मालारानी गाउँपालिका वडा नम्बर 6 मेहेल पानीका नेकपा मसालका नेता जंगबहादुर थापाको बाँदर लखेट्ने क्रममा ज्यान गएको छ। बाँदर लखेटिरहँदा हृदयघात भएर उहाँको ज्यान गएको हो। घर नजिकै बाँदर लखेट्ने क्रममा हृदयघात भई 64 वर्षको उमेरमा उहाँको निधन भएको स्थानीय बासिन्दाले बताएका छन्।
बैतडीको पाटन नगरपालिका वडा नम्बर 9 कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। वडा कार्यालयमा कर्मचारी नहुँदा नवनिर्वाचित जनप्रतिनिधिलाई पनि काम गर्न समस्या भएको छ। वडा अध्यक्ष लोकबहादुर भण्डारीले कर्मचारी नहुँदा नागरिकता बनाउन घर जग्गाको कर तिर्न पनि अलमलमा परेको बताउनुभयो। स्थानीय विकास अधिकारी खेमराज विष्टका अनुसार जिल्लाका 84 वडा मध्ये 70 वडामा मात्रै सचिव छन्।
आज कृष्ण जन्माष्टमी मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको छैठौं अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हिन्दू धर्मशास्त्रमा वर्णन गरिएको छ। आज देशैभरिका कृष्ण मन्दिरमा कृष्णको पूजा आराधना एवं रथयात्रा र शोभायात्रा भइरहेको छ। आज व्रत बसी राति 12 बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जागराम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ।
मेरो पनि भन्नु छ।
बाढ़ी र पहिरो प्रभावितका लागि विभिन्न क्षेत्रबाट राहत घोषणा हुन थालेकोमा नरेश राज खतिवड़ा र नारायण सापकोटाले उस्तै विचार लेख्नु भएको छ। उहाँहरू भन्नुहुन्छ, राहत तथा सहयोग गर्नेहरूले सीधै पीड़ितलाई नै गर्नुहोस्। सरकारको खातामा हालेको भूकम्प प्रभावितको राहत रकम कता गयो थाहा छैन। त्रिपाल चामल र जस्ता पाता त गायब हुन्छन्।
मोहन चापागाई भन्नुहुन्छ, सामाजिक सञ्जालमा भन्दा पनि सामाजिक काममा बढ़ी जोड़ दिने बेला आएको छ। हामी सबै युवाले आफ्नो ठाउँबाट पीड़ितलाई सक्दो सहयोग गरौं। महिलाहरूले तीजको दर खाने पैसा जोगाएर पीड़ितलाई सहयोग गरौं।
प्रवीण बस्नेतले लेख्नु भएको छ, देश विपत्तिमा डुबेको बेला सबैजना उद्धार र राहतका लागि जुट्नुपर्छ। नागरिकलाई अप्ठ्यारो परेका बेला सरकार र सरकारलाई मदत गर्ने नागरिक भए मात्र संकटबाट पार पाइन्छ। यस्तो प्राकृतिक विपत्तिको बेला एकअर्कालाई गाली गरेर राजनीतिक लाभ हानिको विषय नबनाऊ।
तर जयराम दाहाल आग्रह गर्नुहुन्छ, तराईमा अहिले अविरल वर्षाका कारण जनजीवन कष्टकर बन्दै गएको छ। यस्तो दुःखद घड़ीमा सरकारलाई गाली र सरकारको मात्रै मुख ताक्नु हुँदैन। हामी सबै नेपालीले सकेसम्म आफ्नो क्षेत्रबाट सहयोग गरौं।
अनि सन्देश योगीलाई सरकारले बाढ़ी पीड़ितलाई 2,00,000 रूपियाँ राहत दिने भनेको चित्त बुझेको छैन। उहाँ भन्नुहुन्छ, वा नेताज्यू, बरु समयमै उद्धारका कार्य शुरू गरिदिनुहोस्। जाबो 2,00,000 के नै हुन्छ र ती बिचल्लीमा परेका बाढ़ी पीड़ितलाई।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब विदेशका खबर। उत्तर कोरियासँग युद्धको अवस्था निम्तन नदिन दक्षिण कोरियाले अमेरिकासँग आग्रह गरेको छ। उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर तनाव बढ़िरहेका बेला दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले अमेरिकालाई युद्धको अवस्था ननिम्त्याउन आग्रह गर्नुभएको हो। दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी उच्च सैन्य अधिकारीसँग कुरा गर्दै अहिलेको तनावको कूटनीतिक ढंगबाट समाधान खोज्नुपर्ने बताउनु भएको हो। प्रतिक्रियामा सैन्य अधिकारी जोसेफ डनफोर्डले अमेरिकाको पहिलो प्राथमिकता कूटनीतिक समाधान खोज्नु रहेको तर आवश्यकता परे सैन्य कार्यवाहीका लागि समेत तयारी अवस्थामा रहेको बताउनुभयो। आणविक कार्यक्रम नरोकेको भन्दै अमेरिकाले थप प्रतिबन्ध लगाएपछि चिडिएको उत्तर कोरियाले कुनै पनि बेला युद्ध हुन सक्ने भन्दै चेतावनी दिएको थियो। उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी टापु ग्वाममा क्षेप्यास्त्र आक्रमणको तयारी गरेपछि दुई देश बीचको तनाव उत्कर्षमा पुगेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। दोस्रो पाथिवरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौँको चर्च बोइज यसलाई फेरि एकपटक सुन्नुहोस्। दोस्रो पाथिवरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको चर्च बोइज युनाइटेडले जितेको छ। ताप्लेजुङको फुङलिङमा भएको फाइनलमा चर्च बोइजले मोरङको सगरमाथा युवा क्लबलाई 3-0 हराउँदै उपाधि जितेको हो। चर्च बोइजका लागि जाङमु शेर्पा, राज पौडेल र राजकुमारले गोल गरे। चर्च बोइजले उपाधिसँगै 2,11,111 रूपियाँ हात पारेको छ। उपविजेता सगरमाथा युवा क्लबले 1,11,111 रूपियाँमा चित्त बुझाएको छ।
आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत आउँदो असो 27 र 29 गते हुने हङकङसँगको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले 25 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद विश्वकर, सुशील कणेल, शक्ति गौचन, नरेश बुडायर, अविनाश कर्ण, ललित सिंह भण्डारी, सन्दीप लामिछानी, विक्रम सोप, महबूब आलम, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल र दिलीप नाथ परेका छन्। त्यसै गरी आरिफ शेख, हासिम अन्सारी, सुशन भारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, सुनिल धमला, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी परेका छन्। प्रारम्भिक टोलीमा परेका खेलाड़ीमध्ये बन्द प्रशिक्षणबाट अन्तिम नाम घोषणा हुनेछ। बन्द प्रशिक्षणको मिति र स्थान भने तय हुन बाँकी छ।
ले श्रीलंकासँगको तीन टेस्टको क्रिकेट श्रृंखला क्लीन स्वीप गरेको छ। तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट आज एक इनिङ र 171 रनले जित्दै पाहुना टोली भारतले श्रृंखला 3-0 आफ्नो पक्षमा पारेको हो। पहिलो पालीमा 135 रनमा अल आउट भएर फल वनमा परेको श्रीलंका दोस्रो पालीमा 181 रनमा अल आउट भयो। भारतले भने पहिलो पालीमा 487 रन बनाएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाढ़ी पहिरोमा परि विभिन्न जिल्लामा 81 जनाको ज्यान गयो, 33 जना बेपत्ता, 37 जना घाइते, बाढ़ी प्रभावितको उद्धार चल्दै।
बाढ़ी र पहिरो पीड़ितका लागि राहत संकलन गर्न सबैलाई आह्वान, एमाले राहत कोष बनायो, माओवादी र राजपाका सांसदले एक महिनाको तलब दिने।
विपदको आंकलन हुँदाहुँदै पनि पूर्व तयारी नभएकाले ठूलो क्षति, सचेत भएर आगामी दिनमा पूर्व तयारीमा लाग्नुपर्ने विज्ञको सुझाव।
अमेरिकी उच्च सरकारी अधिकारी दक्षिण कोरियामा उत्तर कोरियासँग युद्धको अवस्था निम्तन नदिन दक्षिणको आग्रह।
र काठमाडौँको चर्च बोइज युनाइटेडलाई पाथिभरा गोल्ड कप फुटबलको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।